यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत जानकारी लिनुभएको छ। प्रधानमन्त्री शाहले गृहमन्त्री सुदन गुरूङ समेतको उपस्थितिमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टा छुट्टै रूपमा सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत रूपमा जानकारी लिनुभएको हो। त्यसक्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वमाथि कड़ा निगरानी राख्न निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मार्फतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन समेत दिनुभयो। सुनसरीको दिवानगंज घटनाका सम्बन्धमा छलफल गर्न हिजो बसेको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम गर्न सबै राजनैतिक दलहरू एकै ठाउँमा उभिन सहमति व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा हिजो सिंहदरबारमा बसेको सर्वदलीय छलफलपछि सभापति लामिछानेले राजनीतिक रूपमा लड्ने मैदान फरक फरक भए पनि सामाजिक सद्भाव भड्किँदा सबै दलहरू एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो। मुलुकमा कुनै पनि साम्प्रदायिक हिंसा हुन नदिनेमा दलहरू एकमत हुनुपर्नेमा जोड़ दिनुहुँदै सभापति लामिछानेले सरकारले आफ्नो तर्फबाट काम गरिरहेको र यस किसिमका घटनाहरू हुँदा दलहरू एकै ठाउँमा उभिने परम्परा समेत रहेको बताउनुभयो। छलफलमा सहभागी कांग्रेस सभापति गगन थापाले भड्किएको साम्प्रदायिक हिंसा अन्त्य गर्न नेपाली कांग्रेस सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो। एमाले महासचिव शंकर पोखरेलले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा विषय भएकाले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सबै दल एक हुनुपर्नेमा जोड़ दिनुभयो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले राज्यको निरन्तर उदासीनताका कारण सुनसरीमा घटना दोहोरिएको आरोप लगाउँदै धार्मिक संवेदनशीलता र परिस्थितिको गम्भीरतालाई बुझ्न सरकारलाई आग्रह गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी सद्भाव कायम राख्न अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। सर्वदलीय बैठकमा नेताहरू महन्त ठाकुर, सीके राउत र आरएन राईले सामाजिक सद्भाव कायम गर्नुपर्ने पक्षमा मत राख्नु भएको थियो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हिज आयोजना गर्नुभएको प्रदेश स्तरीय सर्वपक्षीय बैठकले दिवानगंजमा उत्पन्न परिस्थितिलाई ध्यान दिँदै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्ने निर्णय गरेको छ। बैठकले पालिका तहमा सर्वदलीय र सर्वपक्षीय बैठकहरू आयोजना गरी सामाजिक सद्भावका कार्यक्रम सञ्चालन गर्ने लगायतका आठ मुद्दे निर्णय गरेको छ। बैठकले कोशी प्रदेश सरकारले सुनसरीको दिवानगंजमा भएको घटनाका मृतकका परिवारलाई प्रति परिवार 2,00,000 रूपियाँ, घर पसल तथा आगजनी भएका परिवार र घाइतेलाई प्रति परिवार 50,000 रूपियाँका दरले राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ। बैठकले घटनामा मृत्यु भएका ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। गत आइतबार दुई समूहबीच झडप भए ता अशान्त बनेको सुनसरीको देवानगंज लगायतका क्षेत्रको जनजीवन क्रमशः सहज बन्दै गएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनैतिक दलहरूको सक्रियतापछि अवस्था क्रमशः सामान्य बन्दै गएको हाम्रा समाचारदाताले जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख भएको र थप प्रयास जारी रहेको जनाएको छ। गत आइतबार राति दुई समूहबीच विवादका क्रममा भएको झडपमा गोली लागि एकजनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले अवस्था बिग्रन नदिन विभिन्न प्रभावित नगरपालिका र गाउँपालिकामा जारी राखेको अनिश्चितकालीन कर्फ्यू तथा निषेध आदेश कायमै रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो। यसैबीच गृह मन्त्रालयले सुनसरी घटनापछि मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा बनाएको छानबिन समितिले सुनसरी पुगी तथ्य प्रमाण संकलन र सम्बद्धहरूसँग छलफलको कार्य गरिरहेको छ। जिल्लामा हुन सक्ने सम्भावित विवाद र झडपलाई मध्यनजर गर्दै सुरक्षा अवस्थाबारे निरन्तर अनुगमन र समन्वय गरिरहेको समितिले जनाएको छ। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। बीचमा दुई साता स्थगन गरिएको बैठक आज बस्न लागेको हो। बैठकमा अर्थमन्त्री डा श्रोणी वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनको शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। विधान समितिको बैठक पनि आजै बस्दैछ। बिहान 11 बजेका लागि तय भएको समितिको बैठकमा संघीयतामा विधायकी अन्तर सम्बन्ध, नेपालमा अभ्यास आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण हुनेछ। संसद बैठक कुपूर्व सन्ध्यामा संसदलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा सभामुख डीपी अर्यालले हिजो प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्नुभएको छ। हिजै सभामुखले प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेतासँग पनि छलफल गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुखले प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको हो। एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि सोही विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। मंगलबार सभामुख अर्यालले विपक्षी दलका नेता विश्वराज आङदाम्बे तथा नेकपाका नेता वर्षमान पुन र अन्य विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएको थियो। भेटवार्तामा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने मर्यादित तथा आगामी बैठकका कार्यसूचीहरूलाई व्यवस्थित ढंगले अघि बढ़ाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। संसद बैठकको पूर्व सन्ध्यामा सरकारले विभिन्न 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले मानव बेचबिखन तथा अवसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। बैठकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय मन्त्री परिषदको बैठकले गरेको छ। बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। सरकार र चिकित्सक संघ बीच हिजो भएको 5 सहमतिसँगै चिकित्सकहरूले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह उद्योग वाणिज्य तथा आपूर्ति र नेपाल चिकित्सक संघका पदाधिकारीहरूबीच भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएसँगै चिकित्सकहरूले विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका हुन्। हिजो साँझदेखि नै देशभरका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सेवा सञ्चालनमा आएको छ। नारायणी अस्पताल वीरगंजका चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले दोषीमाथि कार्यवाहीका लागि दबाव दिन देशभरिमा स्वास्थ्य सेवा बन्दको आह्वान गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनित हुनुभएको छ। हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान बमोजिम सभापति रवि लामिछानेको प्रस्तावमा प्रधानमन्त्री शाहलाई वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। सुनसरी लगायतका जिल्लामा पछिल्ला दिनमा भएका घटनाक्रममा परि ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। घटनामा घाइते हुनुभएका नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ। बैठकमा पार्टीको वडा तहदेखि केन्द्र तहसम्म सम्पन्न प्रथम महाधिवेशनका बहुआयामिक पक्षहरूका बारेमा समीक्षा गरिएको पार्टीले जनाएको छ। बैठकले पार्टी सभापतिसहित निर्वाचित पदाधिकारीहरू, उपसभापतिद्वय स्वर्णिम वाग्ले र सोभिता गौतम, महामन्त्री विपिन आचार्य र सहमहामन्त्री असीम शाह, हरि ढकाल र निशा डागी रहनु भएको पार्टी सचिवालय पनि हिजै गठन गरेको छ। बैठकले महिनाको कम्तीमा एक दिन पार्टीका मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समितिका सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने निर्णय पनि गरेको छ। आत्महत्या र आत्मदाहका सम्बन्धमा सामाजिक सञ्जाल निर्देशिका सामाजिक संवेदनशीलतालाई गम्भीर रूपमा मनन गर्दै पार्टीका हरेक तह र तबकामा रहेका सदस्यलाई त्यस्ता घटना समाचार वा जानकारीहरू कुनै पनि सामाजिक सञ्जालका प्लेटफर्ममा शेयर र सम्प्रेषण नगर्न केन्द्रीय समितिले निर्देश जारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजै भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको हो। हिजै राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि भेट गर्नुभएको छ। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम हिजो सर्वसम्मत अनुगमन अनुमोदन गरेको छ। चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्षका लागि 6,55,25,00,000 रूपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको आयोगको 27 बैठकले सरकारबाट विनियोजित 5,99,21,00,000 र आयोगको आन्तरिक स्रोततर्फको 56,04,98,000 रूपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यले मन्त्रालयहरूको पुनर्संरचना गर्दै प्रदेशमा 8 मन्त्रालय कायम गर्ने निर्णय गरेको छ। सूचना तथा संचार मन्त्री डा विक्रम तिमिल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न टेलिकमका सबै टावरमा विद्युत सेवा पुर्याउन हिजो निर्देशन दिनुभएको छ। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले हिजो पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरूसँग मन्त्रालयमा छलफल गर्नुभएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको हिजो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। कपिल वस्तुको महाराजगंज नगरपालिका वडा नम्बर 2 गैरहवामा ट्रकको ठक्करबाट हिजो 3 मृत्यु भएको छ। बाँकेको कुहुलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा हिजै 3 मृत्यु भएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकनको प्रक्रिया अघि बढ़ाइएको जनाएको छ। र आईसीसी पुरूष विश्वकप क्रिकेट लीग 2 अन्तर्गत हिजो सम्पन्न खेलमा पनि नेपाल नेदरल्याण्डसँग पराजित भएको छ। यो सँगै नेपाल पछिल्लो 4 खेलमा लगातार पराजित भएको हो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।